وائس آف امریکہ واشنگٹن سے کرونا بحران کے بارے میں خصوصی پروگرام کے ساتھ میں ہوں یاسمین جمیل. آج کے پروگرام میں ہم آپ کو لاہور اور اسلام آباد میں کرونا بحران سے نمٹنے کے لیے وہاں کی انتظامیہ کی کوششوں سے آگاہ کر رہے ہیں. تو لیجیے سب سے پہلے اسلام آباد کی بات کرتے ہیں. اسلام آباد کے اسسٹنٹ ڈپٹی کمشنر آصف رحیم نے وائس آف امریکہ سے اس بارے میں جو گفتگو کی وہ ہم سب سے پہلے آپ کی خدمت میں پیش کرتے ہیں. جی آصف رحیم صاحب, آپ ایڈیشنل ڈپٹی کمشنر ہیں اسلام آباد کے, کچھ بتائیے کہ اسلام آباد میں اس وقت کرونا وائرس کا جو بحران ہے اس کی نوعیت کیا ہے, اور اس کے ساتھ ساتھ یہ بھی بتائیے کہ حکومت جو ہے, انتظامیہ جو ہے, وہ عام لوگوں کو کرونا وائرس سے بچانے کے لیے کیا کیا اقدامات کر رہی ہے, اور وہ لوگ جو گھروں میں محصور ہو چکے ہیں ان کے لیے کیا کر رہی ہے, اور جو ضرورت مند ہیں, جو بے روزگار ہو چکے ہیں, ڈیلی ویجرز ہیں, ان کو کھانا پہنچانے کے لیے, راشن کا بندوبست کرنے کے لیے کیا اقدامات اس وقت کیے جا رہے ہیں؟
بسم اللہ الرحمن الرحیم, بہت شکریہ. میں سٹارٹ ود جو آج کے لیٹسٹ فگر ہے ہمارے ڈیلی سچویشن رپورٹ, جو ڈی سی آفس میں ہم نے کووڈ کنٹرول روم بنایا ہوا ہے, آج شام 7 بجے کی رپورٹ جو آئی ہے ہماری, اس کے مطابق اسلام آباد میں جو کنفرم کیسز ہیں وہ 92 ہیں. اب ان 92 کیسز کو جو ہے تو ہماری ریپڈ ریسپانس ٹیموں نے پورے اسلام آباد میں جہاں جہاں سے بھی سیمپل لیے جاتے ہیں ان کو این آئی ایچ بھجوا کے پھر این آئی ایچ ان کو ٹیسٹ کے بعد ان کو نوٹیفائی کر دیتی ہے اگر ان میں پازیٹیو نکل آتا ہے. تو یہ وہ 92 لوگ ہیں اسلام آباد ضلع کے اندر جو کہ اسلام آباد کے رہائشی ہیں اور جو کہ جن میں کہ کووڈ 19 کی انفیکٹیوٹی ان میں پازیٹیو آئی ہے. اب جہاں تک ان پازیٹیو کیسز کے ساتھ ساتھ اگر ہم ڈیتھس کی بات کریں تو ایک ڈیتھ کل ہوئی ہے ڈی ایچ اے فیز 2 کی جو کہ اسلام آباد کی ڈیتھ ہے, اور اگر ہم کیس فیٹلٹی ریٹ کو دیکھیں جو کہ پوری دنیا میں 5 سے 6% ہے, پاکستان میں الحمد للہ 1 سے 1.5% کے قریب ہے, تو اس حساب سے دیکھا جائے تو 83 کل کیسز تھے, 83 کے حساب سے ہماری ایک ڈیتھ ہوتی ہے, تو وہ ایکسپلینیبل ہے کہ مطلب اگر 100 ایک آلموسٹ کیسز آ گئے تو اس میں ایک ڈیتھ بنتی ہے. تو یہ اپیڈیمیولوجیکل ایک انالیسس میں آپ کے ساتھ شیئر کرنا چاہتا تھا. اس میں اگر ہم دیکھیں کیسز کی سمری اگر ہم دیکھیں تو ٹوٹل جو ہمارے سسپیکٹڈ تھے پیشنٹس وہ 565 تھے. جو نیگیٹو کیسز آج کی ہماری اب تک کی ڈیٹا یہ وہ 2448 نیگیٹو کیسز ہیں ہمارے اسلام آباد کے, اور اگر آپ اس کی اپیڈیمیولوجیکل کرو اگر آپ دیکھیں تو اسلام آباد میں جو زیادہ تر جو ایج گروپ افیکٹڈ ہے وہ 30 سے لے کر 40 ایئرز, اور پھر 60-70% وہ لوگ ہیں جن کی ایج 30-50 ایئرز آف ایج ہے, کیونکہ آپ کو پتا ہے کہ یہ لوگ ایکسپوز ہوتے ہیں, یہ لوگ کام کرتے ہیں, ورکنگ کلاس ہے اور یہ ان کا ایکسپوجر زیادہ ہوتا ہے. اسی طرح اگر آپ دیکھیں تو ہم نے کوارنٹائن فیسلٹیز اسٹیبلش کیے ہیں پورے اسلام آباد میں, ہمارے پاس 14 کوارنٹائن فیسلٹیز ہیں. یہ وہ فیسلٹیز ہیں جن کو ہم نے اسلام آباد کے اندر رہتے ہوئے اگر کوئی انڈیویجول پازیٹیو ہو جاتا ہے, اس پازیٹیو انڈیویجول کو اگر وہ گھر میں اس کو ہی کین ناٹ گیٹ ہم آئسولیٹڈ, تو اس کو آن دا ریکویسٹ یا اگر ان کے حالات ایسے ہوں کہ لگتا ہو کہ ہی از اے تھریٹ اینڈ ہی کین اسپریڈ دا وائرس ٹو ادر پیپل, تو اس کو جو ہے تو پھر ان ون آف دیز کوارنٹائن سینٹرز میں ان کو شفٹ کر دیتا ہوں. اس کے علاوہ جو ہے تو ہماری آپ کو پتہ ہی ہے کہ اسلام آباد میں انٹرنیشنل فلائٹس آ رہی ہیں, ان انٹرنیشنل فلائٹس کو جو ہے تو جب وہ آتی ہیں اسلام آباد میں لینڈ کرتی ہیں تو ظاہری بات ان تمام کو پہلے جو ہے تو ہم وہاں پہ ایئرپورٹ کے اوپر اسکرین کرتے ہیں. ایئرپورٹ کی اسکریننگ میں ہم ان کو تھرمل اسکینرز یا تھرمل گنز کے اوپر ایئرپورٹ کے اوپر ہم ان کو اسکرین کرتے ہیں. اس کے بعد وہ کرنے کے بعد پھر ہم ان کے تھوٹ سیمپل لیتے ہیں, این آئی ایچ کی ٹیم آتی ہے وہ ڈاکٹرز ان کو سیمپل لیتے ہیں, پھر ان کو وہاں سے لے جا کر 14 جو ہمارے فیسلٹیز ہیں ان میں کوارنٹائن فیسلٹیز میں کسی ایک جس میں ہوٹلس بھی ہیں اسلام آباد کے وہاں پہ ہم ان کو شفٹ کر دیتے ہیں. وہاں شفٹ کرنے کے بعد پھر جب ونس ان کے این آئی ایچ کے جو ہمارے ٹیسٹ پازیٹیو آ جاتے ہیں تو پھر ان کو اگر وہ پازیٹیو آتے ہیں جس طرح کے ابھی ہمارے اب تک آلموسٹ 30 کیسز ایسے ہیں جو کہ انٹرنیشنل فلائٹ سے آئے اسلام آباد میں ٹھہرے ڈیورنگ دا یہ ٹرانزٹ ٹائم جو ایئرپورٹ سے لے کر ہوٹل تک کا ٹائم یا کوارنٹائن فیسلٹیز تک کا ٹائم ہے, اس میں وہ پازیٹیو آ گئے ہیں. اب وہ پازیٹیوٹی کیونکہ دے ہیو بین انفیکٹڈ وائل ٹریولنگ ابراڈ, اب ہماری ایس او پی یہ ہے کہ ان کو ہم نے یہاں پر جو ہوٹلز ہیں وہاں پہ ہم ان کو ٹھہرا رہے ہیں, بہترین ان کو فیسلٹیز دے رہے ہیں, وہ کھانا پینا ہو, ان کی صفائی ہو, ستھرائی ہو, ساری چیزیں ہم کر رہے ہیں. لیکن جو نیگیٹو ہو جاتے ہیں ان کو پھر ہم واپس اپنے اپنے صوبوں میں بھیج دیتے ہیں. لیٹ می ٹیل یو کہ پورا فالو اپ کیا جا رہا ہے ڈی سی آفس یا تو تمام چار صوبائی حکومتیں بشمول آزاد جموں کشمیر اور گلگت بلتستان کو اپنے خطوط لکھے ہیں کہ یہ آپ کے انڈیویجولز ہیں, یہ آپ کے سٹیزنز ہیں جو کہ واپس نیگیٹو ہیں لیکن یہ واپس آپ کے اپنے 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 شہروں میں آ گئے آپ کے صوبوں میں, لہٰذا میک شیور کہ ان کو ان کی گراؤنڈ سرویلنس اور ان کی ہوم کوارنٹائن کو جو ہے تو آپ صوبے کے لیول پہ اور اپنے ڈسٹرکٹ گورنمنٹ کے لیول پر آپ ان کو انشور کروائیں. لہٰذا وہ سوشل ڈسٹینسنگ کے لیے ہم نے اسکولس को हमने 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 बंद करवाया, स्कूल को बंद करवाने के साथ साथ हमने मुख्तलिफ प्राइवेट ऑफिसेज को भी हमने बंद करवाया, पब्लिक ऑफिसेज में पब्लिक डीलिंग बंद करवा दी, और इसी के साथ साथ जो है तो मुख्तलिफ जो हमारे ट्रांसपोर्ट की जो हमारी फैसिलिटीज हैं पब्लिक ट्रांसपोर्ट है उसको भी बंद करवाया जस्ट टू मेक श्योर कि ये तो ये इसका स्प्रेड ना हो। तो हम मुकम्मल लॉकडाउन की बजाय हम एक पार्शल लॉकडाउन में गए हैं। इसी तरह जो हमारी स्टोर हैं ग्रोसरीज हैं उनको भी हमने लिमिटेड किस्म की उनको हमने शहरियों की सहूलत को मद्देनजर रखते हुए हमने मुकम्मल लॉकडाउन में नहीं गया लेकिन हमने लिमिटेड किस्म की उसको फैसिलिटीज और उन सर्विसेज को और उनकी सप्लाईज को जारी रखने दिया कि सप्लाई भी बरकरार है बट एट द सेम टाइम स्प्रेड भी ज्यादा ना हो। इसी तरह अगर हमने एक और चीज हमने ये की कि स्टेप हमने लिया कि डीसी ऑफिस में एक कोविड कंट्रोल रूम हमने डीसी ऑफिस में एस्टेब्लिश किया जिसका काम यही है कि वो 24/7 एक नर्व सेंटर की तरह काम करता है और वो मुख्तलिफ स्टेक होल्डर से रिपोर्ट्स लेके और हम डेली सिचुएशन रिपोर्ट तैयार करते हैं शाम 7 से 8 बजे और हम तमाम स्टेक होल्डर्स के साथ रेलिवेंट स्टेक होल्डर्स के साथ शेयर करते हैं जो कि मैंने आपको शुरू में भी आपके साथ शेयर की।
मस्जिदों में इस्तेमाल को रोकने के लिए क्या कुछ किया और पब्लिक के मकाम को डिसइंफेक्ट करने के लिए भी आपने कुछ किया?
जो हमारे उलमा है उलमा कराम की उनकी उनकी सहूलत के लिए नोटिफिकेशन जारी किया जो इसमें लेटेस्ट नोटिफिकेशन हमारा पिछले जुमे को जारी हुआ था वो यही हुआ था कि जो मस्जिद का जो अपना स्टाफ है जिसमें खतीब मुअज्जिन और खादिमीन यानी 5 लोगों से ज्यादा जुमा जो है तो वो इकट्ठे नहीं पढ़ा सकते और ये भी इसी मकसद के लिए किया गया था ताकि जो कोविड या कोरोना वायरस है इसका स्प्रेड हमारी मस्जिदों में लोगों को ना अफेक्ट करे। इसी तरह अगर आपको मैं बताऊं हमने I-11 में बारागो में शहजाद टाउन में टर्नॉल में इस्लामाबाद की एंट्री और एग्जिट पॉइंट्स पर CDA के साथ मिलकर जिले इंतजामिया ने क्लोरीन डिसइंफेक्शन स्प्रे करवाए हैं उसमें फायर ब्रिगेड का अमल भी CDA का था। अब आपको मैंने जिस तरह शुरू में भी बताया कि हमारे जो चेयरमैन CDA और चीफ कमिश्नर साहब हमारे चेयरमैन CDA भी हैं तो ये कंसंट्रेशन ऑफ पावर एक एक बंदे के पास होने की वजह से ये हो रहा है कि मुख्तलिफ ऑफिसर आकर मिलकर एक फॉर्मेशन के नीचे काम कर रहे हैं। तो जिले इंतजामिया ने मिलकर जो है तो मतलब ये क्लोरीनेशन डिसइंफेक्शन स्प्रे मुख्तलिफ जगहों पर कराए जिनको मैंने आपको और ये दिस लिस्ट इज वेरी लॉन्ग रोजाना 4-5 अहम जगहों पर क्लोरीनेशन डिसइंफेक्शन होती है।
जो जो लोग डेली वेजर्स थे और बेरोजगार हो गए और घरों में बंद हो गए तो उनके लिए राशन की तकसीम के सिलसिले में आपकी इंतजामिया क्या कुछ कर चुकी है और क्या कर रही है?
जहाँ तक आप कहती हैं राशन डिस्ट्रीब्यूशन इसमें हमारे पास काफी मुखय्यर हजरात हैं जो कि अगर आप देखें टर्नॉल हो जाए अगर आप देखें मतलब बारागो हो जाए इसी तरह आप शहजाद टाउन तरलई में फार्टलंग एरियाज में अगर आप देखें स्लम्स में हमारे जो असिस्टेंट कमिश्नर हैं उन्होंने मुखय्यर हजरात के साथ मिलकर they have distributed thousands of bags of ration. हमारे पास पिक्टोरियल एविडेंस भी है और हमारे पास स्टैटिस्टिक्स भी है कि उसमें असिस्टेंट कमिश्नर्स ने जो है तो मेहनत करके और लोगों ने जो हमारे यहाँ फिलैंथ्रोपी का जज्बा काफी है और लोग जो तो चाहते हैं कि वो आगे बढ़े और हमारे डीसी ऑफिस से रब्ता करते हैं। क्रेडिबिलिटी का भी है अल्हम्दुलिल्लाह पीपल थिंक कि ये डीसी ऑफिस इज द क्रेडिबल इंस्टीट्यूशन जिसके जरिए से जो है तो ये डिस्ट्रीब्यूशन होनी चाहिए। तो थाउजेंड्स ऑफ बैग्स हैव बीन डिस्ट्रीब्यूटेड बाय ऑल ऑफ द सिक्स असिस्टेंट कमिश्नर्स जो हमारे इस्लामाबाद में काम कर रहे हैं और उन्होंने दे हैव ट्राई टू मेक श्योर कि जो तो जो दूर दराज इलाके हैं जैसे यूसी तोमैर हो गई चरा हो गई इन इलाकों में भी हमारे असिस्टेंट कमिश्नर्स और मैजिस्ट्रेट्स ने वहां पर पहुंचकर लोगों के साथ राशन डिस्ट्रीब्यूशन करवाई है।
आसिफ साहब इस्लामाबाद में इंटरनेशनल एयरपोर्ट है और वहाँ लोग मुसलसल फ्लाइट के जरिए आ रहे हैं तो उन लोगों को दूसरे लोगों से अलग करने के लिए और उन्हें दूसरे लोगों से अलग करने के लिए क्या बंदोबस्त किया आपकी इंतजामिया ने?
इस एक हम जब बात कर रहे हैं तो ना हमारे साथ मार्च मार्च का डेटा जो आपको पता है कि इंटरनेशनल पैसेंजर्स तो वो ज्यादातर इस्लामाबाद में ही लैंड करते रहते हैं और तकरीबन 15 से 16 हजार पैसेंजर्स का डेटा हमारे साथ मार्च के महीने का शेयर हुआ है जिसमें कि लोगों ने पाकिस्तान ट्रेवल किया और लैंडेड इन इस्लामाबाद इंटरनेशनल एयरपोर्ट। अब उनको ट्रैक करना उनकी ट्रेसिंग करना और उनको पूछना कि आपकी तबीयत कैसी है आपके टेस्ट पॉजिटिव है या नेगेटिव है या आपको जो है तो मतलब कुछ सिम्टम्स तो अपीयर नहीं हुए या होम क्वारंटाइन में ये बड़ा एक डॉन्टिंग टास्क था और हमारी हेल्थ एस्टैब्लिशमेंट फ्रेंकली उनकी भी इतनी कैपेसिटी थी उसमें फिर डीसी ऑफिस ने लीड ली और हमने 12-13 बंदे अपने औकाफ डिपार्टमेंट के और मुख्तलिफ हमारे जो डीसी ऑफिस के हेल्थ के कंप्यूटर एक्सपर्ट्स थे उनको बिठा के तकरीबन 10 टेलीफोन हमने अरेंज किए और उनका यही काम है कि वो 24/7 मतलब है वो दिन के टाइम पर और शाम के टाइम कॉलें करते रहते हैं और रात को बैठकर उस डेटा को एनालाइज करते रहते हैं। और अभी लेट मी टेल यू कि आउट ऑफ 15,000 जब से हमने ये 4 दिन हो गए हमने काम शुरू किया आज का फिगर है क्योंकि 3,500 कॉल अब तक हम कर चुके हैं और वो मिनिस्ट्री ऑफ इंटीरियर जो है तो वो डेली सबमिट कर दी है NCOC जो नेशनल कमांड ऑपरेशन सेंटर है प्राइम मिनिस्टर ऑफिस में और डेली उसके ऊपर एक मीटिंग होती है तो उसमें बताया जा रहा है कि हमारी प्रोग्रेस उस हिसाब से भी ये डीसी ऑफिस का एक ऐसा इनिशिएटिव है कि अल्हम्दुलिल्लाह इसकी वजह से भी काफी फर्क पड़ रहा है और लोगों को अवेयरनेस मिलती जा रही है। जो लोग इंटरनेशनल फ्लाइट के जरिए से पाकिस्तान आए उनको सिक्योरिटी हमारे पाकिस्तानियों को सिक्योरिटी होनी चाहिए सेंस ऑफ सिक्योरिटी जो बाहर से जो लोग आ गए हैं उनको होम क्वारंटाइन पे इन्फोर्स करवाने के लिए हमको एक्टिवली फॉलो कर रहे हैं।
तो शहर में जरूरी सामान की जो सप्लाई है उसकी क्या सूरत हाल है?
अनइंटरप्टेड सप्लाई ऑफ एसेंशियल फूड आइटम्स को मैं इंश्योर करवाने के लिए डिस्ट्रिक्ट एग्रीकल्चर सप्लाई चेन मैनेजमेंट कमेटी कॉन्स्टिट्यूट की है, जिसके चेयरमैन डीसी साहब खुद हैं, उसमें हमारे एडीसी हम मेंबर हैं, इसी तरह चेयरमैन मार्केट कमेटी उसका मेंबर है, और डिप्टी डायरेक्टर एग्रीकल्चर फूड और डेवलपमेंट उसका मेंबर है। अब इस कमेटी का काम क्या है, ये डेली की बुनियाद पर स्टॉक टेकिंग करती है, हमारे जो मुख्तलिफ ऑफिसर ने फील्ड किए वो तमाम चीजों के लिए, आटा चीनी दाल दालें, इसके अलावा हमारे जितने भी मतलब पल्सेस और जितने भी हमारे एसेंशियल फूड आइटम्स हैं, कमोडिटीज हैं, दूध मटन बीफ चिकन, इन एक एक चीज का डेली स्टॉक पोजीशन जो है वो इशू करते हैं और वो बताते हैं। उस स्टॉक टेकिंग के बाद फिर अपनी हमारी डिमांड के साथ उसको टैली किया जाता है और फिर उसके मुताबिक जरूरी फैसले लिए जाते हैं। इसी तरह जो हमारी प्राइस रेट लिस्ट इशू होती है उसको इंश्योर करवाने के लिए हमारे असिस्टेंट कमिश्नर ने सिर्फ मार्च के महीने में जो है तो मतलब है कि तकरीबन 61,000 रुपए के फाइन के पोस्ट किए, और ये 61,000 रुपए का जो फाइन है ये सिर्फ इसीलिए इसमें हमारी जो स्ट्रेटेजी वही होती है कि लोगों को ज्यादा जुर्माने ना किए जाएं, लोगों को ज्यादा विजिट्स किए जाएं और कम कम जुर्माने करके लोगों में अवेयरनेस क्रिएट की जाए कि वो ओवर प्राइसिंग ना करें। आपने एक बड़ा एक अच्छा सवाल पूछा था शुरू में, कही अब तक जो है तो मतलब है कि हमने हमारी कितने हमने जो है तो एरियाज हैं जहाँ पर हमने राशन डिस्ट्रीब्यूट किया, तो ये तकरीबन सिर्फ मार्च के महीने में 390 ऐसी जगह हैं, प्लेसेस हैं जहाँ पर हमारे जो हमारे ऑफिसर्स हैं उन्होंने राशन डिस्ट्रीब्यूट किए। इसी तरह स्प्रे जो हुए हैं डिसइंफेक्शन स्प्रे वो हमारे कोई 50 से ज्यादा स्पॉट्स के ऊपर हमारी क्लोरिनेशन डिसइंफेक्शन हुई है। इसी तरह आपको ये भी पता होगा कि जब हमारे एसीज ने हमारे मैजिस्ट्रेट्स ऑफिसर्स ने रेड्स किए तो उन्होंने देव अरेस्टेड अराउंड 40 पीपल सिंस फर्स्ट ऑफ मार्च टिल नाउ, और इंस्पेक्शन किया तो मतलब देव इंस्पेक्टेड एंड रेडेड मोर देन 100 प्लेसेस ड्यूरिंग दिस एक्सरसाइज, और शॉप्स कुछ मुख्तलिफ शॉप्स को जो चेक किया गया उनकी तादाद भी पूरे पिछले 40 दिन में मतलब 700-800 के करीब दुकानों को चेक किया गया मुख्तलिफ मजिस्ट्रेट्स की जानिब से। इसी तरह सोशल डिस्टेंसिंग को मेंटेन करने के लिए मैंने आपको शुरू में कहा कि हमने दफा 144 लगाई है, और हमारे जो इसी तरह हमारे जो हेल्थ कॉन्टिजेंसी आई वुड कम बैक अगेन टू द हेल्थ कॉन्टिजेंसी प्लान, हेल्थ कॉन्टिजेंसी प्लान में हमारे जो तमाम हॉस्पिटल हैं उनके हमने उस प्लान में उनके कॉन्टेक्ट नंबर, उनके पैरामेडिक स्टाफ और जो डॉक्टर्स हमारे जो काम कर रहे हैं कोविड कोविड की को डील करने के लिए, और टोटल पैरामेडिक्स जो कि कोविड के लिए हमने डिप्लॉय करवाए हैं अस्पतालों में, टोटल नंबर ऑफ बेड्स और इसके साथ बेड्स के साथ में हमारे कोविड में हमने कितने बेड्स डेडिकेट किए हैं, इसी तरह वेंटिलेटर जो हमने कोविड के लिए डेडिकेट किए हैं, ये तमाम चीजें हमारे पास पूरे के पूरे 17-18 अस्पताल जो हमारे प्राइवेट और पब्लिक सेक्टर के जो अस्पताल हैं बशमूल पॉलिक्लिनिक से, ये हमारे पास इनके डेटा मौजूद है। सिर्फ अगर मैं आपको ये एक छोटा सा मैं एक्सप्लेनर आपको देना चाहता हूँ कि हमारे जो टोटल नंबर ऑफ बेड्स जो कि कोविड के लिए इस बीमारी के लिए इस वबा के लिए जो डेडिकेट किए गए इस्लामाबाद में उनकी तादाद 167 है, और इसी तरह एक फेडरल जनरल हॉस्पिटल जो NIH का है इट कैन बी इट विल बी कन्वर्टेड इनटू 100 बेड आइसोलेशन फैसिलिटी बाय NDMA इन द कमिंग डेज। इसी तरह अगर हमारे जो कंट्रीब्यूशन है प्राइवेट हॉस्पिटल्स की तरफ से वो भी है, 200 बेड्स का एक प्राइवेट मेडिकल कॉलेज ने डेडिकेट किया है कि वो हम 200 बेड्स कंट्रीब्यूट करने जा रहे हैं टू द ओवरऑल स्ट्रेंथ ऑफ द बेड्स इन इस्लामाबाद, वो भी होपफुली अगले कुछ दिनों में हो जाएगा। इसी तरह अगर आप देखें हमारी जो पूल ऑफ एम्बुलेंसेज, हमने ईडी चीपा रेड क्रेसेंट सीडीए केयर पिम्स और फेडरल गवर्नमेंट पॉलीक्लिनिक जो हॉस्पिटल है, और इसी तरह DHO ऑफिस, इसकी कुल मिला के 105 एम्बुलेंसेज हमारे DHO ऑफिस के डिस्पोजल में, और जब भी हमें एम्बुलेंसेज की जरूरत पड़ती है कहीं भी रात के टाइम पर किसी भी ऑपरेशन की जरूरत पड़ती है तो हम इनको कॉल करके हम वी आर इन लायजॉन विद दीज ऑफिसेज और जरूरत पड़ती है तो हम इनको अवेल कर लेते हैं। इसी तरह फूड कॉन्टिजेंसी प्लान के लिए अगर आपको बताया दोबारा मैं एक चीज आपसे डिस्कस करना चाहूंगा और मैं शेयर करना चाहूंगा कि जो हमारी जो स्ट्रेटेजी है फूड सप्लाई चेन मैनेजमेंट के हवाले से वो यही देखें जो हमारे मुख्तलिफ ऑफिसर्स हैं जो कि डिस्ट्रिक्ट एग्रीकल्चर सप्लाई चेन मैनेजमेंट कमेटी के, अगर वो इस बात के लिए प्रिपेयर है तो खुदा ना खास्ता अगर हम फुल लॉकडाउन की तरफ जाते हैं तो फुल लॉकडाउन के वक्त हमारी मंडी में हमारी मंडी खुली रहेगी और हमारी मंडी में तमाम जो मतलब है कि होलसेलर्स हैं वो अपनी सप्लाईज जारी रखेंगे, अपने वो स्टोर्स जो जहाँ पे इनके स्टॉक्स मेंटेन किए गए हैं दे विल मेक श्योर कि जी वहाँ पे अनइंटरप्टेड सप्लाई ऑफ दी एसेंशियल फूड आइटम लाइक ब्रेड है, घी है, बेवरेजेज हैं, दालें हैं, दे रिमेन ओपन, ठीक है जी। इसी तरह हमारी जो फूड की एसेंशियल फूड आइटम्स की अनइंटरप्टेड सप्लाई के लिए हमने ऑफिसर्स को डेडिकेट किया, हमने फूड पूरे का हमने फूड कंटिजेंसी पूरा प्लान बनाया, फूड प्लान बनाया जिसमें लोकल ट्रेडर्स एसोसिएशन, मार्केट कमेटी, डिप्टी डायरेक्टर फूड और इसी तरह जो हमारे जो ऑफिसर थे डिस्ट्रिक्ट एग्रीकल्चर सप्लाई चेन मैनेजमेंट कमेटी के, उनको टास्क दिया गया कि वो मुख्तलिफ किस्म की चीज़ों की सप्लाई चेन के हवाले से फॉरकास्टिंग और असेसमेंट और डिमांड के हवाले से अपनी रिपोर्ट मुरतब करें, और अगर खुदा ना खास्ता कहीं भी कोई कमी होती है तो इट इज रिफ्लेक्टेड। फार्मास्यूटिकल कंपनीज हो, होलसेलर हो, मीट एसोसिएशन हो, कैश एंड कैरी हो, ऑयल राइस शुगर के होलसेलर हो, फ्रूट्स एंड वेजिटेबल्स के होलसेलर हो, इन तमाम के साथ भी हमारी मीटिंग्स हो चुकी हैं, मार्केट एसोसिएशन वालों के साथ, और हमने वी आर कॉन्स्टेंट लाइजॉन विद देम। हमारी जो सब्जी मंडी है या हमारी फ्रूट्स एंड वेजिटेबल मार्केट्स हैं और जो हमारे डेडिकेटेड पॉइंट्स हैं उनको उनके ऊपर अनइंटरप्टेड सप्लाई फूड फूड कमोडिटीज के लिए हमने दिया, कहीं भी किसी की सूरत हाल में आप लोग आटे की या जो है तो दालों की या जो बहुत जरूरी आइटम है उनकी कमी इस्लामाबाद में आपको रिपोर्टिंग होगी हुई होगी डिस्पाइट द फैक्ट कि हम पार्शियल लॉकडाउन में रहे हैं। इसी तरह अगर ड्रग्स की देखा जाए, मेडिसिन की सप्लाई के हवाले से हमने मेडिसिन मेडिकल स्टोर्स को हमने एग्जेम्प्टेड रखा है, लेकिन मेडिकल स्टोर में भी हमने आपको जिस तरह सोशल डिस्टेंसिंग है, सोशल डिस्टेंसिंग में हमने यही कहा है कि एक वक्त पर एक बंदा या मैक्सिमम दो बंदे किसी स्टोर में दाखिल होंगे, ओवर क्राउडिंग को या जो है मतलब जिसे कहते हैं ना कि वो कंजेशन को किसी भी जगह पर हम जो तो अलाउ नहीं करेंगे, और इसके ऊपर मुख्तलिफ टाइमों के ऊपर हमारे हमारे जो मैजिस्ट्रेट्स हैं वो रेड भी करते रहे, और अब काफी आवाम जो तो हिसाब से जो तो वो एक सेंसिटाइज है कि जी सोशल डिस्टेंसिंग इस्लामाबाद में क्या हो।
बेहद शुक्रिया आसिफ रहीम साहब, आपने हमारे सुनने वालों को बताया कि इस्लामाबाद में इंतजामिया ने क्या कुछ किया कोरोना बहरान से निपटने के लिए। आप इस्लामाबाद के असिस्टेंट डिप्टी कमिश्नर हैं, आपका बेहद शुक्रिया। जी गुफ्तगु आपने सुनी इस्लामाबाद के असिस्टेंट डिप्टी कमिश्नर आसिफ रहीम की, वॉइस ऑफ अमेरिका वॉशिंगटन से। मैं हूँ यास्मीन जमील। एक छोटा सा ब्रेक लेते हैं और ब्रेक के बाद हम गुफ्तगु का सिलसिला आगे बढ़ाएंगे।
मीडियम वेव 972 किलोहर्ट्ज़ पर यह है वॉइस ऑफ अमेरिका वॉशिंगटन। हमारी वेबसाइट है urduvoa.com।
वॉइस ऑफ अमेरिका वॉशिंगटन से मैं हूँ यास्मीन जमील। आप सुन रहे हैं कोरोना के बारे में हमारी खसूसी नशरियात। अभी हमने इस्लामाबाद की सूरत हाल के बारे में कुछ मालूमात आप तक पहुँचाई, और अब आपको लाहौर की सूरत हाल के बारे में बताते हैं। लाहौर के एक समाजी कारकुन एमैनुएल गिल ने हमसे बात की। लाहौर के एक मजाफाती इलाके जिलू गाँव में वो रहते हैं, और उन्होंने अपने गाँव में और गाँव के लोगों के बारे में कुछ मालूम जो फराहम की वो इस वक्त हम आपके लिए पेश कर रहे हैं।
क्रिश्चियन फाउंडेशन ऑफ पाकिस्तान में एनजीओ के साथ मैं काम करता हूँ। वैसे मैं मुख्तलिफ एनजीओ के साथ मिलकर काम करता हूँ, जहाँ पे जरूरत होती है वेलफेयर के काम की, इन लोगों को ट्रीटमेंट की जरूरत होती है, किसी मरीज को मेडिसिन की जरूरत होती है या उसका इलाज नहीं हो पाता पैसों की वजह से, तो हम उसको जाके वहां से पिकअप करते हैं। वैसे तो ये पूरा पाकिस्तान अपने घर में लॉकडाउन है, लेकिन ये जो हमारी कम्युनिटी है पाकिस्तान में, खास तौर पर विलेजेस में या भट्टों पे जो काम करते हैं, जो खेतों में काम करते हैं, या क्या कहना चाहिए कि जो रोजाना दिहाड़ी दार जो तबका है, जिस तरह के वो अड्डों पे जाके खड़े होते हैं, कोई उनको ले जाए या ना ले जाए, तो अब तो वहां पे भी उनको उम्मीद होती है कि हमें कोई ना कोई ले जाएगा, हमारी दिहाड़ी लग जाएगी, लेकिन अब तो वो घरों में है, तो अब वो बेचारे ना तो उनके पास खुराक खाने के लिए ना कोई राशन है, कुछ भी नहीं है उनके पास, तो उनके बच्चे बिलखते हैं, परेशान होते हैं, और बास को मैंने देखा है, मैं आपको कहती हूँ तो मैं आपको उनकी वीडियो भी सेंड कर सकता हूँ, बच्चे उनके बिलखते हैं और वो पता नहीं किस किस तरह से उनको दरासे दे रहे हैं कि कल हमें कोई राशन दे जाएगा, परसों हमें कोई दे जाएगा, लेकिन अभी तक हमारी इस जल्लो गांव की जो क्रिश्चियन बस्ती है यहाँ पे कोई नहीं है, ना कोई हुकूमत की तरफ से, ना कोई मुखय्यर हजरात और ना कोई डोनर, किसी ने भी हमसे आके कोई नहीं किया।
जी ये थे लाहौर के जिल्लू गांव के एक सामाजिक कारकुन एमैनुएल गिल। और इस जिल्लू गांव का ये मसला कैसे हल हो सकता है, इसके लिए हम बात करेंगे लाहौर के डिप्टी कमिश्नर दानिश अफजाल से, और उनसे न सिर्फ इस गांव के बारे में बल्कि पूरे लाहौर में कोरोना बहरान से निपटने के लिए इंतजामिया की कोशिशों पर भी बात करेंगे। तो लीजिए उनकी गुफ्तगू सुनते हैं। इस वक्त हमारे साथ मौजूद हैं लाहौर के डिप्टी कमिश्नर जनाब दानिश अफजाल साहब, और हम उसको उनसे पूछेंगे कि कोरोना से निपटने के लिए लाहौर में इंतजामिया अब तक क्या कुछ कर चुकी है और क्या करने वाली है। अस्सलाम वालेकुम दानिश अफजल साहब।
जी, वालेकुम सलाम।
अच्छा, तो इससे पेशतर कि मैं आपसे वो
जी सर, आपको
पूछूं।
आवाज आ रही है?
जी बिल्कुल आ रही है। तो सबसे पहले मुझे ये बताइए कि कुछ हमें मालूम हुआ था कि जिल्लू गांव में कुछ लोग हैं, कुछ 700 के करीब घराने हैं जिनके पास राशन शायद नहीं पहुंचा कोई गुज़िश्ता 14 दिन से। तो क्या ऐसे इस सिलसिले में कुछ आप कोशिशें कर सकते हैं कि उन तक राशन पहुंच जाए?
इस सिलसिले में जहां कहीं भी आपको हमारे हमें राशन की शॉर्टेज की इतला मिलती है, हमारा एक कंट्रोल रूम है, वहां पे लोग SMS पे या कॉल करके इतला दे सकते हैं। और हम उसमें दूसरा ये है कि खुद भी सर्वे करवाते हैं। तो और दूसरा इसमें ये हम कर रहे हैं कि हमारे पास बहुत सी जो फिलेंथ्रोपिस्ट हैं और बहुत सी जो NGOs हैं जो काम कर रही हैं इस सिलसिले में, तो उसमें भी गवर्नमेंट ने एक ये काम किया था कि वो हमें डिस्ट्रिक्ट लेवल पे उनकी रिसोर्सेज को पूल करके, तो आप उनको एक एरिया मुख्तस कर दें जहाँ पे जाके वो डिस्ट्रीब्यूशन, ये है कि कोई कोई एरिया रह ना जाए और दूसरा ये है कि कहीं डुप्लीकेशन ना हो जाए। तो ये इन दोनों सिलसिलों से हम कर रहे हैं और अभी तक हमने तकरीबन 50 ऐसी NGOs हैं जिनको मुख्तलिफ इलाकों में मुख्तलिफ जिम्मेदारियां सौंपी हैं।
ठीक है, तो कुछ और मजीद बताइए कि क्या इस वक्त सूरत हाल है लाहौर के इलाके में और उसके मजाफाती इलाकों में जो कोरोना से निपटने के लिए इंतजामिया ने कोशिशें की हैं?
हमारे पास जो कोरोना से निपटने के लिए हम 4-5 एरियाज हैं जिसमें हम काम कर रहे हैं। एक तो हमारे पास क्वारंटाइन सेंटर्स हैं जहां भी हमने उन लोगों को रखा हुआ है, में केसेस उनको आए हुए हैं कंफर्म, लेकिन उन्होंने अपना एक खास मुद्दत पूरी करनी है क्वारंटाइन के प्रोटोकॉल के मुताबिक, और उसके बाद उनके टेस्ट हो गए तो वो अपने घर जा सकते हैं। तकरीबन ये हमारे पास कोई 2,500 लोग हैं जो डिफरेंट क्वारंटाइन सेंटर्स में रह
कितने
रहे हैं।
कितने क्वारंटाइन
इस तरह
सेंटर्स
से
हैं?
ही जो कंफर्म
कितने क्वारंटाइन सेंटर्स हैं?
हमारे पास इस वक्त 5 हमारे पास
अच्छा,
क्वारंटाइन
सारे लाहौर
सेंटर्स
में
हैं
ही हैं?
जी। एक हमारे ज्यादातर मुजाफाती इलाके में है, कालाशाह काकू है एरिया जो है, वहां पे तकरीबन 1,000 लोग वहां पे हैं और बाकी को 1,500 लोग हैं वो रायबंड में हैं जी।
ठीक। अच्छा, तो इसमें कितने हैं आपके जो लोग आप कह रहे हैं?
ये तकरीबन 2,500 लोग हैं जी।
अच्छा, तो ये सारे
जी
सस्पेक्टेड हैं, इन पर अभी शुबा है सिर्फ?
जी हम इसकी टेस्टिंग करवा रहे हैं, साथ साथ जो पॉजिटिव आ रहे हैं आपको उनको हम सेपरेट कर देते हैं, फिर जो नेगेटिव केसेस हैं तो फिर जारी बात है उनको 14 दिन हमने रखना होता है जी क्वारंटाइन में, और उसके बाद उनका टेस्ट होता है, अगर वो नेगेटिव आता है तो फिर दे आर फ्री टू गो जी।
तो आपके पास टेस्टिंग की
और
फैसिलिटीज कितनी है, क्या ये काफी है इस वक्त?
हमारे पास जी सर जी काफी है, हमारे पास प्राइवेट सेक्टर में भी है, लेकिन हमारी गवर्नमेंट सेक्टर में कैपेसिटी अभी 3,000 पर डे की कैपेसिटी है कि हम 3,000 तक टेस्ट परफॉर्म कर सकते हैं।
तो एक दिन में कितने टेस्ट आजकल परफॉर्म हो रहे हैं?
ये तकरीबन हमारे पास, मैं तो सिर्फ अपना बता सकता हूँ जो हमारे पास क्वारंटाइन है, लेकिन उसके अलावा भी लोग टेस्ट करवाते हैं, फील्ड हॉस्पिटल से भी आते हैं, तो मैक्सिमम कैपेसिटी हमारे पास 3,000 तक की है, लेकिन इससे कम ही लोग आते हैं टेस्ट करवाने।
तो कौन कौन लोग आ रहा है और कैसे वो आप तक पहुंचते हैं या आप उन तक पहुंचते हैं?
देखिए उसमें एक हमने दो हमारे फैसिलिटीज हैं जिनको डेडिकेट कर दिया गया है कोरोना के लिए। एक तो हमारा व्यू हॉस्पिटल है, वो उसमें एक ट्राइज बना दिया गया है, लोग वहां पे जाते हैं और वहां पे टेस्ट होता है और वहां से जाती है। सेकंड हमारे पास जो फील्ड हॉस्पिटल हमने एक्सपो सेंटर पंजाब में बनाया था, तो वहां पे 1,000 बेड की कैपेसिटी है हमारी, और वहां पे भी एक ट्राइज बना था और वहां पे भी लोग जाके अपना एग्जामिनेशन होती है, और उसमें सैंपलिंग हो सकती है।
ठीक है। और वेंटिलेटर्स का सुना था कि बहुत शॉर्टेज है, और क्या वेंटिलेटर्स की वाकई जरूरत पड़ रही है इस वक्त? आपके पास इतने पेशेंट्स हैं कि उन्हें वेंटिलेटर्स चाहिए?
नहीं, अभी अभी तक भी हमारे पास जितनी भी फैसिलिटी है वेंटिलेटर्स की वो बड़ी सफिशिएंट है, और अभी तक जितने भी हमारे पेशेंट्स हैं उनमें से मोर देन जो है 99% वो स्टेबल हैं और उनको वेंट की जरूरत उस तरह से नहीं पड़ रही।
ठीक, तो अल्लाह ना करे कि जरूरत पड़े, और अगर पड़ेगी तो आपके पास इनका काफी बंद। अच्छा, तो ये तो हो गई टेस्टिंग की।
उसमें दो तीन तरह से हमने बंदोबस्त किया था, क्योंकि शुरू शुरू में जब जैसे ही लोगों को पता चला तो एक मार्केट पे प्रेशर आया, सर्जिकल मास्क थोड़े से अवेलेबिलिटी उसकी कम हो गई, शॉर्टेज हो गई, तो एक तो हमने कुछ हमारी फैक्ट्रीज थी उनको रिक्वेस्ट की जो जिनकी थोड़ी बहुत एक्सपर्टीज थी, और उनको थोड़ा सा उन्होंने, तो हमने उस इंडस्ट्री को थोड़ा एग्जाम भी किया और उनको इजाजत दी कि वो मास्क बनाए। तो एक तो अवेलेबिलिटी अब सफिशेंट है, कोई इस वक्त शॉर्टेज मास्क के हवाले से नहीं है। कुछ होर्डिंग का एलिमेंट आ गया है, कुछ लोगों ने उसको थोड़ा सा ब्लैक में हाई रेट से बेचना शुरू कर दिया। तो हम आपको बता दूं कि 30,000 आज ही हमने एक किया जी मास्क, तो उस रेट की एडमिनिस्ट्रेटिवली उन लोगों को पकड़ा जो इस जखीराबंदी कर रहे थे। तीसरा उसमें ये था कि बहुत सारे हमारे पास फिलैंथ्रोपिस्ट भी आए जिन्होंने इस वक्त हमें नीड इसकी मास्क की है, तो ये दो तीन एरिया से अभी हमारे पास सफिशियंट मास्क हैं और सफिशियंट पर्सनल प्रोटेक्टिव जो इक्विपमेंट है हमारा वो भी हमारे पास सफिशियंट अवेलेबल है।
तो हॉस्पिटल्स में डॉक्टर्स को और जो स्टाफ है, जो अमला है हॉस्पिटल में, उनके लिए भी तमाम इक्विपमेंट्स मौजूद हैं लाहौर में?
जी बिल्कुल, जी मास्क ना बल्कि डॉक्टर्स के अलावा जो लोग इनको हैंडल करते हैं, जिसमें हमारा रेस्क्यू एम्बुलेंस में है उनके पास भी अवेलेबल है, हमारा अपना एडमिनिस्ट्रेटिव स्टाफ है जो क्वारंटाइन में इनके साथ इंटरेक्शन में होता है उनके पास भी अवेलेबल है, इवन वो ड्राइवर्स जो इनको ट्रांसपोर्ट करते हैं उनके पास भी अवेलेबल है। तो इसलिए हमारे पास किसी हॉस्पिटल से लेके पूरी वो चेन जो इनको डील करती है उनमें किसी किसी जगह भी कोई कमी नहीं।
ठीक है, तो अब वो सवाल जो मैंने शुरू में किया उसको मैं यहाँ दोबारा करती हूँ कि जो लोग दिहाड़ी के मजदूर थे, रोजाना की बुनियाद पर काम करते थे, जो बेरोजगार हो गए, उनके घरों तक जो घर राशन पहुंचाने के लिए क्या इंतजाम हुए अब तक?
देखिए उसमें एक तो राशन का है कि जो बहुत सारे हमारे खैराती इदारे हैं, बहुत सारे हमारे मुखय्यर हजरात हैं जो अपने अपने लेवल पे कर रहे थे, गवर्नमेंट ने एक प्लेटफॉर्म के नीचे उनको जमा कर दिया, और उसका मकसद सिर्फ दो थे। एक तो ये कि जो वो कर रहे हैं वो बड़ा अच्छा काम कर रहे हैं, लेकिन हमें पता होता है कि अगर गवर्नमेंट या कोई और इदारा काम करना चाहता है तो उन एरियाज में ना करे। दूसरा ये है कि वो एरियाज जहां पे जरूरत है वहां पे उनको मूव किया जाए। तो जैसे आपने जिक्र किया एक इलाके का, तो वहां पे भी हमने एक एनजीओ को भी रिक्वेस्ट किया और हमने खुद भी इंटरवेंशन किया। तो ये दो तरीकों से हम राशन भी डिस्ट्रीब्यूट कर रहे हैं। सेकेंड ये है कि गवर्नमेंट ने आज से जो कैश है बेंजर इनकम सपोर्ट प्रोग्राम में कैश है उसकी डिसबर्समेंट भी स्टार्ट कर दी है, तो वो 12,000 रुपए पर फैमिली जो है वो कैश भी मिलना शुरू हो गया है।
और ये उन्हीं को होगा जो बेरोजगार हैं या आम गरीब हैं?
एक तो वो मुस्तहकीन है जो बेंजर इनकम सपोर्ट प्रोग्राम से रूटीन में रजिस्टर्ड थे और वो ले रहे थे, अभी उस कैटेगरी फेज में वो है जिसमें प्राइम मिनिस्टर ने रोजगार हो गए थे,
शहरियों से या पाकिस्तान के आम शहरियों से कोरोना वायरस के हवाले से कुछ कहना चाहें, कोई पैगाम देना?
आप किसी दूसरे की हाइजीन का ख्याल रख सकते हैं, तो यही एक मैसेज है जो हर सतह से दिया जा रहा है, और ये लॉकडाउन जो किया जा रहा है या बहुत सारी चीजों को बंद किया गया है उसका मकसद भी यही है। तो शहरी अगर इसको ऑब्जर्व करेंगे, अगर घरों के लिए छुट्टियां दी गई हैं तो घरों में रहें, तो यही एक मैसेज है, और इससे ही हम इस चेन को ब्रेक कर सकते हैं।
अच्छा दानिश अफजल साहब, एक इशू और भी है कि ये जब कहा गया कि बार बार हाथ धोएं, तो लोगों के घरों में तो पीने को पानी नहीं है, तो वो हाथ बार बार कैसे धोएं? इस तरफ कोई तवज्जो दी जा रही है कि ये मसला कैसे हल होगा?
लाहौर में तो मेरे ख्याल में कोई छोटी मोटी इस तरह की पॉकेट होगी जहाँ पे नहीं है, लेकिन उसमें हमने ओवर एंड अबव जो है जाके बहुत सारे एरियाज में ये वॉशिंग की फैसिलिटीज और वो एरियाज जो जिसमें पब्लिक की मूवमेंट थी, खास तौर पे मंडियां थी हमारी जो खुली थी, इसी तरह से वो ग्रॉसरी स्टोर्स थे, तो उसमें हमने लोगों को रिक्वेस्ट की सैनिटाइजेशन का वहाँ पे किया, वहाँ पे सोशल डिस्टेंसिस के लिए क्यू मैनेजमेंट का भी बंदोबस्त किया। तो इसलिए ये जहाँ जहाँ कहीं जरूरत पेश आई वहाँ पे जाके इंटरवेंशन की गई।
तो लाहौर में भी कोई वॉक थ्रू गेट्स बनाए गए डिसेनिटाइज करने के लिए?
जी जी बिल्कुल, जी बिल्कुल, वॉक थ्रू गेट्स यहाँ पे इस वक्त तक हमारी मंडियों में लग चुकी हैं जहाँ पे लोगों की बहुत ज्यादा मूवमेंट होती है। हमने तमाम इंडस्ट्री जो अभी आहिस्ता आहिस्ता खुल रही है या जिनको एग्जेम्पशन दी गई थी उनके एसओएमईस में सबसे पहले ये है कि वो अपना ये डिसइंफेक्शन गेट इंस्टॉल करें, तो वो भी आहिस्ता आहिस्ता कर रहे हैं क्योंकि ये नई चीज थी तो मार्केट में आहिस्ता आहिस्ता अवेलेबल हो रही है। तो ये वो एसओपीज है जिनको इंश्योर किया
तो
करवाया जा रहा है।
ये जो सैनिटाइजिंग गेट वॉक थ्रू गेट्स हैं ये मार्केट में आ गए हैं कि आप लोगों ने बनवाए हैं खुद?
हमने शुरू में जो हमने यहाँ पे इंट्रोड्यूस खुद करवाए थे कि अपने इंजीनियर्स को लगवा के बनवाया था एक मॉडल जो था, और लेकिन अब ये मार्केट में रेप्लिकेट भी होना शुरू हो गया है और अवेलेबल भी है, और आहिस्ता आहिस्ता मेरे ख्याल में इसकी डिमांड आ रही है तो ज्यादा हो जाएगी।
तो अंदाजन कितने में एक वॉक थ्रू गेट बन रहा है और पब्लिक में इंस्टॉल कितने हो चुके हैं?
मेरा ख्याल है कि इस वक्त जो हमारे ज्यादातर जो है मोर देन 20 हमारे जो पब्लिक प्लेसेस है वहां पे तो हमने करवा दिए हैं, और अभी इंडस्ट्री को हमने कहा है कि जहां जहां भी जो इंडस्ट्री खुली है वहां पे भी लगवाएं, तो इसकी तो कीमत भी बड़ी नॉमिनल सी है, 40-50 हजार के करीब या 60 के करीब है, वो कीपिंग इन व्यू के उसमें कितना उसका मार्जिन है, कितने लोगों ने गुजरना है, तो ये बड़ा इजिली अवेलेबल है और बड़ा चीप सोल्यूशन है।
तो आपने जो 25 मकामात पर हैं वो इंतजामिया की तरफ से लगाए गए खरीद
जी,
कर?
हमें हमारे जो डिफरेंट जी हमारे इदारे हैं, मतलब मैं जैसे आपको जिक्र किया कि यहाँ पे हमारी 4 से 5 मंडियां वहाँ पे हमने लगवा दी हैं, इसी तरह से हमारे जो पब्लिक ऑफिसेज हैं वहाँ पे हमने लगवा दी हैं, तो ये वो एरियाज हैं जहाँ पे हमने खुद से इंटरवीन करके लगवाया है।
बहुत शुक्रिया दानिश अफजाल साहब, बेहद शुक्रिया।
मीडियम वेव 972 किलोहर्ट्ज़ पर यह है वॉइस ऑफ अमेरिका वॉशिंगटन। हमारी वेबसाइट है urduvoa.com।
और अब हम आपको गुफ्तगु सुनवाएंगे डॉक्टर मोहम्मद नईम खान की, जो वाइस चांसलर हैं यूनिवर्सिटी ऑफ बल्तिस्तान स्कर्दू के, और वो हमें बताएंगे कि बल्तिस्तान की जो यूनिवर्सिटी है उसने अपने स्टूडेंट्स के लिए कोरोना बहरान के दौरान ऑनलाइन एजुकेशन का जो सिस्टम है वो किस अंदाज में वो चला रहे हैं और कितना वो उससे मुतमइन हैं। जी अस्सलाम वालेकुम डॉक्टर मोहम्मद नईम खान।
जी अस्सलाम वालेकुम जी, मैं बड़ा मशहूर हूँ आपका कि आपने हमें मौका दिया।
आपका शुक्रिया, आपने हमें टाइम दिया। तो कुछ बताइए कि बल्तिस्तान यूनिवर्सिटी का पहले थोड़ा सा पस मंजर बता दीजिए कि ये कब कायम हुई और इसमें कितने शोबे हैं, उसके बाद फिर हम बात करेंगे कि इस बहरान में ऑनलाइन एजुकेशन का क्या सिस्टम चल रहा है।
जी ये यूनिवर्सिटी ऑफ बल्तिस्तान एक फेडरली चार्टर्ड यूनिवर्सिटी है, 2018 में इसका क्याम अमल में लाया गया। हमारे जो सदर पाकिस्तान है वो इस यूनिवर्सिटी के चांसलर हैं और मैंने जून 2018 में एज ए वाइस चांसलर इसको ज्वाइन किया। इससे पहले ये 5 साल तक KIU गिलगित का एक स्कर्दू में सब कैंपस था, सेटेलाइट कैंपस था। तो 2017 के आखिर में गवर्नमेंट ने कहा कि चूंकि बल्तिस्तान और गिलगित दरमियान फासला भी ज्यादा है और यहाँ के लोगों के लिए एक अलग यूनिवर्सिटी का क्याम बहुत जरूरी है, तो इसलिए ये एक हमालियाज में और कराक्रम के रेंजेस में एक बेहतरीन यूनिवर्सिटी इमर्ज कर रही है। अगरचे हम एक छोटी यूनिवर्सिटी है लेकिन मुझे आज ये आपके साथ शेयर करते हुए खुशी महसूस हो रही है कि हम 100% एक ई यूनिवर्सिटी है। ऑनलाइन सिस्टम्स हमारे सारे इन प्लेस पहले दिन से थे। मेरे जहन में ये था कि चूंकि गिलगित बल्तिस्तान की तकरीबन 50-60 वैलीज ऐसी हैं जहां तक हमारी पहुंच मुश्किल थी और वहां पे कैंपसेस का क्याम करना भी मुश्किल था, दुश्वार गुजार इलाके थे। तो मैंने आज से 2 साल पहले ये प्लान बनाया था कि हम लोगों के डोर स्टेप्स पे एक वर्चुअल यूनिवर्सिटी के अंदाज में भी रीच करने की कोशिश करेंगे, बजाय इसके कि ब्रिक्स एंड मॉर्टर्स का कैंपसेस बनाए तो उसमें एक तो खर्चा ज्यादा आता है, तो दूसरा जहाँ के हिमालय और ये जो कराकोरम की जो वादियां हैं इसमें मेरा ख्याल है कि IT टेक्नोलॉजीज और ये کمیونیکیشن ٹیکنالوجیز کے ذریعے اور سیٹلائٹ ٹیکنالوجیز کے ذریعے پہنچنا سب سے آسان بھی ہے اور یہ سب سے فیزیبل بھی ہے. تو ہم نے ایک کیمپس مینجمنٹ سسٹم جو تھا ایل ایم ایس لرننگ مینجمنٹ سسٹم یہ 2018 میں لانچ کر دیا تھا اور ہم نے کہا تھا کہ یونیورسٹی کے تمام جو پروگرامز ہیں ایڈمیشنز ہیں ٹائم ٹیبلز ہیں اسٹوڈنٹس کی پورٹلز ہیں لیکچرز ہیں اور ایون فائنینسز ہیں اس کو ہم آن لائن کریں گے. اور جس کی وجہ سے ہمیں ایک ایڈیڈ ایڈوانٹیج یہ ہو گیا کہ کورونا کا یہ جو وائرس کی جو وبا پھیلی تو ہم اس سے پہلے پہلے تیار ہو چکے تھے. مجھے صرف ایک ہفتہ لگا اپنے آپ کو ٹریڈیشنل جو سسٹم تھا کلاس روم لرننگ کا اس سے اس کو آن لائن لرننگ میں شفٹ کرنے میں. اس کی وجہ سے یہ ہوا کہ ہم نے تمام ٹیچرز کو 2 دن کے لیے ان کی ٹریننگ کی, ہم نے ان کو اسٹوڈیو فراہم کیا, میں نے ایک آئی ٹی کی ٹاسک فورس امیڈیٹلی جو صبح 9 بجے سے لے کر رات 11 بجے تک 24 آورس مطلب یہ تقریباً 18 گھنٹے اویلیبل ہوتی ہے اسٹوڈینٹس کو مختلف لائنس کے ذریعے, ای میلس کے ذریعے, آن لائن واٹس ایپ کے ذریعے اور سوشل میڈیا کے ذریعے. تو ہم کوشش یہ کر رہے ہیں کہ ایک ٹریڈیشنل سسٹم جو تھا وہ اور ایک جو سنکرونس کا اور اے سنکرونس کو ملا کے ایک ہائبریڈ قسم کا سسٹم جس میں ہم نہ صرف لیکچرز کو ریکارڈ کرتے ہیں, لیکچرز کو ویڈیو اس کی کانفرنسنگ کے ذریعے دیتے ہیں بلکہ ان کو اپلوڈ بھی کر رہے ہیں. اس کے علاوہ واٹس ایپ گروپ بنائے ہیں, ہر ٹیچر نے اپنا الگ واٹس ایپ گروپ بنایا ہوا ہے, ہر سبجیکٹ کا الگ ڈسکشن گروپ ہے. تو اس میں ورچوئل جو کلاس کی ڈسکشنز ہیں وہ بھی ہو جاتی ہیں. پھر ایک اور ہم نے یہ کیا کہ بعض علاقوں میں لوڈ شیڈنگ کی وجہ سے لائٹ نہ ہو یا انٹرنیٹ کی کنیکٹیوٹی کے پرابلم ہو تو ہم ان کو کہتے ہیں کہ آپ 24 آورس میں جب بھی آپ کو ٹائم ملے آپ آن لائن جا کے یونیورسٹی کے اکاؤنٹس کھول کے تو یونیورسٹی کی ویب سائٹ سے آپ ان لیکچرز کو ایکسس کر سکتے ہیں. تو ہم کوشش یہ کر رہے ہیں کہ ہر جو ضلع ہے خاص طور پہ بلتستان میں کھرمنگ ڈسٹرکٹ ہے, شیگر ڈسٹرکٹ ہے, ہمارا روندو ڈسٹرکٹ ہے اور چوتھا جو کھپلو ڈسٹرکٹ یہ گانچے ڈسٹرکٹ ہے, ان میں ہم ایک فزیکلی ایک ریسورس سینٹر بھی قائم کر رہے ہیں. ہر کالج کے اندر ایک ریسورس سینٹر بھی ہوگا, وہاں پہ ایک فوکل پرسن بھی بیٹھے گا جس کو ہم چاہیں گے کہ وہاں پہ لوکل لوگوں کو اگر کوئی پرابلمز آتے ہیں تو وہ بھی ریسورسز وہاں پہ لوکلی وہ اس کو دے سکے. تو ہم تو کوشش یہ کر رہے ہیں کہ ریڈیو کے ذریعے بھی لوگوں کو ایکسس کریں, ٹیلی ویژن سے ہم بات چیت کر رہے ہیں یا پی ٹی وی والوں سے تاکہ ٹیلی ویژن کے ذریعے بھی کچھ لیکچرز ہم لوگوں تک پہنچائیں. تو کوشش تو یہ حتیٰ کہ اگر ہمیں نہ بھی ملا تو ہم جہاں پہ ممکن ہو ہم سی ڈیز کے ذریعے, یو ایس پیز کے ذریعے, ایون پارسلز کے ذریعے مختلف جگہوں پہ اپنے ہمارے پاس چونکہ اسٹوڈنٹ کے ایڈریسز بھی ہیں ہم ان کو جو لرننگ مٹیریل ہے وہ نوٹس کی شکل میں یہ فراہم کرتے رہیں گے. اس کے علاوہ ہماری چونکہ یونیورسٹی کا جو لرننگ مینجمنٹ سسٹم ہے اور یہ اسٹوڈنٹ انفارمیشن سسٹم ہے یہ بہت 100% ہم نے اس کو ٹائم ٹیسٹڈ ہے 2 سال سے. اس کی وجہ سے ہمیں وہاں پہ ایس کام نے بھی جو اسپیشل کمیونیکیشن پیکج ہمیں فراہم کرتی ہے, انٹرنیٹ سروسز دیتی ہے وہاں کی, اس نے ہمیں 3G اور 4G میں یہ فری انٹرنیٹ سروسز ہمیں دی ہے یونیورسٹی آف بلتستان کو. تو اس لحاظ سے میں چاہوں گا کہ ہم ان کے ساتھ مزید ایکسپلور کریں گے تاکہ اسٹوڈینٹس کے لیے بھی کچھ ایسے پیکیجز آ جائیں آن لائن کے کہ وہ ڈیٹا کو ڈاؤن لوڈ کر سکیں, فائلس کو ڈاؤن لوڈ کر سکیں, لرننگ مٹیریلس کو ڈاؤن لوڈ کر سکیں, پاور پوائنٹ پریزنٹیشن جو ہماری آن لائن پڑی ہوئی ہیں ان کو ڈاؤن لوڈ کر سکیں. تو ایک ہم ہر طرح کا کوشش کریں چونکہ جی بی کے طلبا و طالبات پورے پاکستان میں سب سے بہترین علم سے محبت رکھنے والے ہیں تو وہ اس کی تلاش میں رہتے ہیں. تو میں نے ان سے یہ کہا کہ آپ کو تھوڑی سی مشکلات ضرور آئیں گی خاص طور پہ انٹرنیٹ کی کنیکٹیوٹی کی وجہ سے, بعض دفعہ انٹرنیٹ سلو ہو جاتا ہے, لیکن آپ رات کے پچھلے پہر میں جب آپ کو نیٹ کی سہولت ملتی ہے تو وہاں پہ بھی آپ اس کو لیکچر کو ایکسس کر سکتے ہیں, اس لیکچر کو آپ بار بار ایکسس کر سکتے ہیں اور بار بار اس کو دیکھیں. تو ایک لحاظ سے یہ ان کو گھر میں 24 آورز ایک کلاس روم کا انوائرمنٹ مل جائے گا. ہم ان کو اسائنمنٹس بھی دے رہے ہیں کہ آپ اوپن بکس کے انداز سے اسائنمنٹس تیار کریں, ریسورسز آن لائن سے لے کر یہ کریں. پھر یہ ہوگا کہ ہم ان کا مڈ ٹرم بھی لیں گے انشاءاللہ کوئی 2 مہینے کے بعد, اور اس کے بعد جون میں ان کا فائنل ٹرم ایگزام بھی ہوگا, اس کو بھی ہم ایکسپلور کر رہے ہیں کہ ہمارے لیے ایک نیا تجربہ ہوگا. دیکھا ہم آن لائن ایگزام لے سکتے ہیں, ہر اسٹوڈنٹ کو مختلف ایگزام پیپر دے کے تاکہ وہ اپنے گھر پہ بیٹھ کے وہ امتحان دے سکے.
تو ڈاکٹر نعیم صاحب, کیا آپ کی جو یونیورسٹی کا جو آن لائن سسٹم ہے اس سے علاقے کے دوسرے کالجز بھی کوئی استفادہ کر سکتے ہیں یا فائدہ اٹھا سکتے ہیں یا اٹھا رہے ہیں؟
پچھلے ہفتے ہماری ایچ ای سی میں جو وائس چانسلر کی کمیٹی کا اجلاس ہوا جس میں 170 के करीब वाइस चांसलर ने शिरकत की, तो उसमें मैंने जब उनको शेयर किया कि पब्लिक सेक्टर यूनिवर्सिटीज में है, यूनिवर्सिटी ऑफ बल्तिस्तान पहली यूनिवर्सिटी है जिसने अपना ऑनलाइन डिलीवरी ऑफ डिस्टेंस एजुकेशन शुरू कर दिया है, और हमने कल यहाँ पे वहां पे जो कॉलेजेस के लिए भी एक पोर्टल अलग से कनेक्ट कर दिया है कि जो एफिलिएटेड कॉलेजेस हैं स्कर्दू के, गांचे के और खरबंग के, मैं खासतौर पर जो बल्तिस्तान से ज्यादा मुताल्लिक हूँ, तो वो सारे के सारे जो एफिलिएटेड कॉलेज के टीचर्स हैं वो उस लिंक के जरिए अपने लेक्चर्स को डाउनलोड करेंगे, अपलोड करेंगे ताकि स्टूडेंट उनको एक्सेस कर सकें। तो हम ये भी देख रहे हैं कि उन स्टूडेंट्स को, अगरचे वो हमारे रजिस्टर्ड स्टूडेंट नहीं होते, जो कैंपस के अफिलिएटेड स्टूडेंट्स हैं दूसरे कॉलेजेस के, उनको भी शायद हम कोई रास्ता निकालेंगे ताकि वो पंजाब यूनिवर्सिटी ऑफ बल्तिस्तान के जो लर्निंग मटेरियल है, एजुकेशनल रिसोर्सेज हैं, उन तक एक्सेस। तो ये एक चीजें इवॉल्व हो रही है।
डॉक्टर नईम साहब, पूरे पाकिस्तान में इंटरनेट की फराहमी कोई सब जगह नहीं होती सही तरीके से, तो गिलगित बल्तिस्तान में भी यकीनन ऐसा होगा, तो क्या ये मसला जो है ऑनलाइन एजुकेशन की राह में कोई हाइल हो रहा है या हो सकता है?
सिर्फ उसमें मुझे कनेक्टिविटी के थोड़े से इश्यूज आ रहे हैं, वहां से कुछ कंप्लेंट्स भी आ रही हैं, लेकिन हो ये रहा है कि तकरीबन 85% हमारे स्टूडेंट्स वो एक्सेस कर रहे हैं। उन्होंने मुख्तलिफ टाइम्स पे हमारी वेबसाइट्स को और अपने जो LMS अकाउंट्स के जरिए अपने फाइल्स को खोली हैं, तो हम इसको एक्सेस को, एक एक्सेस को एक उनकी अटेंडेंस के तौर पे ले रहे हैं। तो मैं समझता हूँ कि क्लासें बंद करके, यूनिवर्सिटी को बंद करके घरों में बैठ के, तो ये बहुत बड़ा नुकसान होगा। इंशाल्लाह पूरी दुनिया के इंसान आपस में इत्तेहाद और इत्तेफाक से मुख्तलिफ ममालिक मिलके तो हम इस पे काबू पा लेंगे, लेकिन हम ये नहीं चाहते कि इस दौरान में तलबा और तालिबात का जो तालीमी नुकसान है वो हो जाए। तो इसलिए आपको अगर इस सिस्टम से 80% 90% भी रिसोर्सेज मिल जाते हैं तो ये बहुत बड़ी एक फैसिलिटी है।
तो कोरोना बहरान के दौरान खास तौर पर आपने क्या खिदमात की लोगों को जरूरत की अशिया पहुंचाने के लिए या किसी और अंदाज में?
हमने कम्युनिटी के साथ, गिलगित बल्तिस्तान की कम्युनिटी के साथ बहुत करीबी ताल्लुक रखा हुआ पिछले 2 साल से। हमने कम्युनिटी के जो एल्डर्स थे, इंटेलेक्चुअल्स थे, जो ब्रॉडकास्टर्स थे, दानिश्वर थे, उनमें से कोई 20 के करीब लोगों को गुडविल एम्बेसडर बनाया हुआ है। प्रोफेसर एमराइटस के तौर पे उनको हमने एंगेज किया हुआ था कि वो यूनिवर्सिटी को फीडबैक दे सकें, जो हमारे रेगुलर फैकल्टी के अलावा लोग हैं। तो हमने ये पिछले 3 हफ्तों से मुसलसल हम ना सिर्फ कम्युनिटी सर्विस कर रहे हैं, वॉलंटियर्स का एक ग्रुप है जो हमने डिस्ट्रिक्ट इंतजामिया के डिस्पोजल कर दिया ताकि नौजवान गवर्नमेंट की हेल्प कर सके। इसके अलावा हमने जो हैंड सैनिटाइजर थे खासतौर पे, जो ये हमने 3 हफ्ते पहले तकरीबन 1000 के करीब बॉटल्स को अपनी लैब में तैयार करके हमने पूरे जो हेल्थ वर्कर्स थे उनको दिया, हॉस्पिटल को दिया, पुलिस को दिया, और जो इंतजामिया के लोग थे जो फ्रंट लाइन पे इससे कर रहे थे, चूंकि वहां पे सुपर मार्केट नहीं है, स्कर्दू और बल्तिस्तान के इलाकों में छोटे छोटे स्टोर है जहाँ पे ग्रोसरी के आपके रोजाना की जरूरियात की चीजें मिल जाती है, तो ये जो हैंड सैनिटाइजर हैं जो मेट्रोपॉलिटन शहरों में मिलते हैं, तो वहां पे डॉक्टर्स के पास भी नहीं था, जो नर्सिस थी उनके पास नहीं था, तो हमारी यूनिवर्सिटी ने वहां से एथेनॉल बेस्ड हैंड सैनिटाइजर बना के तो वहां पे लोगों को फ्री ऑफ कॉस्ट दिए हैं। और हमने एक और अच्छा ये काम किया कि इस साल की जो समर की स्प्रिंग सेमेस्टर की जो फीस थी 2 करोड़ रुपए की, वो हमने माफ कर दी है। हमने स्टूडेंट से कहा कि हम आपसे हम आपको ऑनलाइन एजुकेशन देंगे लेकिन अब आपसे ट्यूशन फीस नहीं लेंगे। इस 4 महीने का जो सेमेस्टर शुरू हो जाएगा वो क्या है, मार्च से लेकर जून तक, इसमें उनसे कोई फीस नहीं ली जाएगी। तो हम कोशिश करेंगे लोगों को हीलिंग भी दें, होप भी दें, उनको लीडरशिप भी दें, और खासतौर पर अवेयरनेस और हमारी उस पर भी ये काम जारी है।
जी बहुत शुक्रिया डॉक्टर मामून नईम खान साहब, मुझे सवाल करने का मौका ही नहीं दिया आपने, आपके पास इतना कुछ कहने को था और आपको मालूम था कि आपने क्या क्या कुछ कहना है। एक सवाल बहरहाल जरूर करूंगी कि अब जब ये अल्लाह करेगा कोरोना बहरान चला जाएगा, तो क्या आप चाहेंगे कि ये सिस्टम जो है यूनिवर्सिटी में जो स्टूडेंट्स हैं वो आना ही बंद कर दें और घरों में ही पढ़ा करें?
देखिए मैं ये चाहूंगा कि हर सिस्टम के जो एडवांटेजेस हैं उसको वो जरूर एक्सप्लोर करें, और ये सिस्टम अब यूनिवर्सिटी ऑफ बल्तिस्तान का एक परमानेंट हम इसका डायरेक्टरेट ऑफ डिस्टेंट एजुकेशन बना देंगे ताकि ये उसके साथ अवेलेबल रहे। बार दफा कोई बीमारी की सूरत में, किसी इमरजेंसी की सूरत में कोई स्टूडेंट आ नहीं सकता क्लास में, लेकिन मैं ये चाहूंगा कि क्लास की जो فزیکل انٹریکشن ہے اور ایک ایمبیئنٹ انوائرمنٹ میں جو ایک اساتذہ کے ساتھ ملنا ہے اور ان سے بات چیت کرنی ہے وہ اس کی اہمیت ضرور رہے گی. لیکن شام کو آ کے آپ دوبارہ ان آن لائن ریسورسز کو دوبارہ ایکسس کر سکتے ہیں. تو میں سمجھتا ہوں کہ یہ ملٹیپل چوائس قسم کا ہوگا اور یہ بعض دفعہ کسی کرائسس سے کوئی اچھی صورتیں بھی نکل آئیں گی. جیسے کہا یہ جا رہا ہے کہ اب دنیا بھر میں جو بزنسز ہیں وہ ای کامرس کے ذریعے زیادہ ہوں گی اور یہ آن لائن ویڈیو کانفرنسز زیادہ ہوں گی بجائے اس کے کہ آپ لوگوں ہزاروں لوگوں کو. تو انشاءاللہ اس کے جو مثبت پہلو ہیں اس سے ہم بھرپور فائدہ اٹھانے کی کوشش کریں گے.
بہت شکریہ پروفیسر ڈاکٹر محمد نعیم خان صاحب, آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. آپ ہیں وائس چانسلر گلگت بلتستان سکردو یونیورسٹی اور میں ہوں یاسمین جمیل. بہت شکریہ پروفیسر ڈاکٹر محمد نعیم خان صاحب, آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. یہ تھے بلتستان یونیورسٹی آف سکردو کے وائس چانسلر ڈاکٹر پروفیسر محمد نعیم خان. ہمارا یہ پروگرام ابھی جاری ہے, ایک چھوٹا سا بریک لیتے ہیں اور بریک کے بعد ہم پروگرام کو آگے بڑھائیں گے.
میڈیم ویو 972 کلو ہرٹز پر یہ ہے وائس آف امریکہ واشنگٹن. ہماری ویب سائٹ ہے urduvoa.com.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ اسٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
وائس آف امریکہ واشنگٹن سے میں ہوں یاسمین جمیل اور اب کچھ رپورٹس. کرونا سے بڑی عمر کے لوگوں کو زیادہ خطرہ ہے. اکثر دادا دادی اور نانا نانی اپنے ہی بچوں کی اولادوں سے نہ مل پائیں تو اداسی اور بڑھ جاتی ہے. پیش ہے مدثر منظر کی رپورٹ.
سنتے آئے تھے کہ بچوں کے بچے بہت پیارے ہوتے ہیں, مگر اس کا احساس اس وقت تک نہیں ہوا جب تک کہ اس کا خود تجربہ نہیں ہوا. اپنی اولاد سبھی کو پیاری ہوتی ہے, مگر اپنی اولاد کی اولاد ایسی نعمت ہے جو زندگی کو نہال کر دیتی ہے. ایک ایسی عمر میں نئی توانائی اور زندہ رہنے کا حوصلہ دیتی ہے جب توا مزمحل اور جینے کی امنگ کم ہو رہی ہوتی ہے. آنگن میں کھیلتے یہ ننھے پھول آنکھوں میں روشنی اور دل میں محبت بھر دیتے ہیں. آج کے حالات کی تاریخ لکھی جائے گی تو یہ بھی لکھا جائے گا کہ کرونا وائرس نے اولاد کو مجبور کر دیا کہ وہ دور رہتے بوڑھے والدین سے ملنے سے گریز کرے. مغربی ملکوں میں نرسنگ ہومز میں مقیم معمر لوگوں سے ملنے کوئی نہ آئے. برطانوی وزیراعظم نے تو یہاں تک کہہ دیا کہ مدرز ڈے پر کوئی اپنی ماں سے ملنے نہ جائے. بات بہت سنگین ہے, مگر کم از کم امریکہ میں کرونا وائرس سے پہلے پہل زیادہ کیسز ریاست واشنگٹن کے ایک نرسنگ ہوم میں سامنے آئے جہاں معمر لوگوں کی دیکھ بھال کی جاتی ہے. مگر کرونا کی وبا نے تو نوجوانوں کو بھی نہیں بخشا. امریکہ میں مریضوں کی ایک بڑی تعداد ان لوگوں کی ہے جن کی عمریں 20 سے 44 برس کے درمیان ہیں. یہاں امریکہ میں اگرچہ مشترکہ خاندان کا تصور نہیں ہے, بچے کالج کی عمر کو پہنچتے ہی والدین سے الگ رہنے لگتے ہیں, مگر پھر بھی دادا دادی اور نانا نانی سے محبت میں کوئی کمی نظر نہیں آتی, اور وہ بھی اپنی اولاد کی اولاد کو جان سے پیارا سمجھتے ہیں. بہت سے والدین کام پر جاتے ہوئے اپنے ننھے بچوں کو اپنے والدین کے گھر چھوڑ دیتے ہیں, دن بھر بچہ خوش بھی اور محفوظ ہاتھوں میں بھی, دادا دادی بھی خوش اور نہال. لیکن کرونا وائرس کی وبا نے سب سے زیادہ خطرہ انہی دادا دادی اور نانا نانی کے لیے پیدا کیا ہے. مجبوراً والدین اپنے بچوں کو اپنے والدین سے دور رکھ رہے ہیں. ایسوسیٹڈ پریس کے لنڈسے ویٹہرس نے اپنی رپورٹ میں بتایا ہے کہ امریکی ریاست ایریزونا کے شہر شینڈلر کی رہائشی ڈیبی کیمرون کا پوتا روزانہ ان کے گھر آتا تھا اور وہ اسے کھلونوں سے کھیلتا اور نرسری کی نظمیں گاتا دیکھ کر خوش ہوتی تھی, مگر کرونا وائرس کی وبا کے ساتھ ہی ان کی یہ خوشی بھی ختم ہو گئی. ڈیبی کی عمر 68 برس ہے, چنانچہ ان کے بچوں نے ضروری سمجھا کہ انہیں محفوظ رکھنے کے لیے اپنے بیٹے کو ان سے دور رکھیں, کیونکہ ماہرین یہی کہتے ہیں کہ 50 سے 60 اور اس سے بڑی عمر کے لوگوں کو کرونا وائرس سے خطرہ زیادہ ہے. اگرچہ بچوں کو کرونا وائرس سے خطرہ نہیں ہے سوائے نوزائیدہ بچوں کے, مگر ڈاکٹر کہتے ہیں کہ بچے یہ وائرس پھیلانے کا باعث بن سکتے ہیں. بھلا ہو اس جدید ٹیکنالوجی کا کہ دادا دادی اپنے بچوں کے بچوں سے فیس ٹائم پر بات کر سکتے ہیں, انہیں کھیلتے ہوئے دیکھ سکتے ہیں. اکثر مائیں اپنے ننھے بچوں کی شرارتوں کی ویڈیو بنا کر نانا نانی یا دادا دادی کو بھیجتی ہیں جو ان کے چہروں پر بڑی سی مسکراہٹ لے آتی ہے، اور اگر وہ ساتھ رہتے ہیں پھر تو ہر دم ساتھ ہیں۔ لیکن کرونا وائرس سے احتیاط کی باتیں بچوں کو بھی سمجھ میں آنے لگی ہیں۔ شاہدہ کاظمی ایک شاعرہ اور مصنفہ ہیں اور اپنے بیٹے کے ساتھ رہتی ہیں۔ ان کی 3.5 سال کی پوتی ان کے کمرے کے دروازے سے آگے نہیں آتی کہ دادو کو کرونا وائرس نہ لگ جائے۔ ان کی بیٹی کے اپنے بچے کافی بڑے ہیں، مگر اپنی ماں سے دور رہنا اسے سخت پریشان کر رہا ہے۔ اس کا اصرار رہتا ہے، ماں میں آ جاؤں بس بیک یارڈ سے آپ کو دیکھ لوں گی۔ کومل کی بچیاں ہفتے میں ایک مرتبہ ملنے کے لیے آتی ہیں، مگر کار کے اندر بند شیشوں سے صرف انہیں دیکھ سکتی ہوں۔ وہ باہر نکلنے کے لیے بے چین ہوتی ہیں، رونے لگتی ہیں، اور ان کا باپ گاڑی بھگا کے لے جاتا ہے کہ ان ننھے فرشتوں کے آنسو کون دیکھ سکتا ہے۔ مدثرہ منظر، وائس آف امریکہ، واشنگٹن۔
میڈیم ویو 972 kHz پر، یہ ہے وائس آف امریکہ واشنگٹن۔ ہماری ویب سائٹ ہے urduvoa.com۔
کورونا کے بعد کی زندگی پر پیش کر رہی ہیں ایک رپورٹ بہجت جیلانی۔
11 ستمبر 2001، انسانی تاریخ میں ایک ایسے دن کے طور پر طلوع ہوا تھا جس نے زندگی کے دھارے کو ایک دوسری جانب موڑ دیا تھا، اور واضح طور پر دنیا میں ایک تبدیلی آ گئی تھی۔ 9/11 سے پہلے کی دنیا اور 9/11 کے بعد کی دنیا کے حوالے دیے جانے لگے۔ کئی سوال بھی ابھرے کہ اس دن نے دنیا کو زیادہ محفوظ بنایا یا پھر زندگی پہلے سے بھی زیادہ غیر محفوظ ہو گئی۔ ابھی اس بات کا تعین ہی نہیں ہوا تھا کہ 2020 کے آغاز نے بھی ایک نئے بحران کا پتہ دیا، اور آج دنیا اس نئے بحران کی زد میں ہے۔ لاکھوں افراد کرونا وائرس کا شکار اور ہزاروں اموات، شہر کے شہر لاک ڈاؤن میں، آمد و رفت پر پابندی، فضائی سفر کی راہ دشوار، کاروبار بند، کروڑوں افراد گھروں میں بند، کام پر مجبور، اور یہ صورتحال پھر کئی سوال اٹھانے لگی کہ کیا اس بحران کے خاتمے کے بعد زندگی وہیں سے شروع ہو سکے گی جہاں رکی تھی؟ کتنے لوگ اپنی ملازمتوں کو قائم رکھ سکیں گے؟ کتنے چھوٹے کاروبار اپنے پاؤں پر دوبارہ کھڑے ہو سکیں گے؟ کس طرح ہم زندگی کے بہت سے پہلوؤں کو فار گرانٹیڈ لے سکیں گے؟ حکومتیں اپنے عوام کی زندگی کو معمول پر لانے کے لیے کتنے مشکل فیصلے کر سکیں گی؟ اور یہ سماجی فاصلے کس حد تک ہمارے ذاتی اور باہمی تعلقات پر اثر انداز ہوں گے؟ انہی سارے سوالوں کے تناظر میں مختلف شعبوں سے تعلق رکھنے والے کیسے سوچتے ہیں، یہی جاننے کے لیے ہم نے ایک سلسلہ شروع کرنے کا سوچا۔ آج ہم آپ کو بتائیں گے کہ ایک سوشیولوجسٹ، جس کا تعلق معاشرے سے بہت گہرا ہوتا ہے، اس بارے میں کس طرح سے سوچتا ہے۔ ڈاکٹر نادر بخت پاکستان کی مختلف یونیورسٹیوں میں سوشیولوجی کے شعبوں کے ڈین رہ چکے ہیں، اور ابھی لاہور میں منہاج یونیورسٹی سے وابستہ ہیں۔ ہمارے اس سوال کے جواب میں کہ کرونا وائرس کے خاتمے کے بعد دنیا کی صورت کیا ہوگی، زندگی کا ڈھب کیا رہے گا، اس کے جواب میں انہوں نے وائس آف امریکہ کو بتایا کہ بنیادی طور پر ایک سوشیولوجسٹ ہونے اور انسانی اقدار کا مطالعہ کرنے کے بعد وہ یہ سمجھتے ہیں کہ ہم انسان ماضی اور تاریخ دونوں ہی سے بہت کم سیکھتے ہیں۔ کرونا وائرس کی عالمی وبا سے بھی صرف وہی لوگ سیکھیں گے جو سیکھنے کے خواہش مند ہیں، کچھ مورخ اور کچھ وہ جو مائکروفون کے ذریعے لوگوں سے مربوط ہیں۔ وہ اس کے مختلف پہلوؤں کے بارے میں بہت سوچ بچار کریں گے، لیکن شاید ان کی سوچ بہت مؤثر ثابت نہ ہو سکے۔ یہ صورتحال انسانوں کے لیے دشوار اور پیچیدہ ہے، خود انسانوں ہی کی طرح۔ عالمی وبا کے خاتمے کے بعد کم آمدن والے طبقے کے لیے مسائل پیدا ہو جائیں گے، جبکہ با حیثیت اور اثر و رسوخ رکھنے والے اس موقع سے پھر ہر ممکن فائدہ اٹھائیں گے۔ ڈاکٹر نادر بخت سے ہمارا سوال یہ تھا کہ دنیا اس بحران سے نکلنے کے بعد بہتر ہو جائے گی یا صورتحال اور خراب ہوگی، جس کے جواب میں ان کا کہنا تھا کہ اگر معاشرے کی سطح پر بات کی جائے تو یہ مقامی، قومی اور بین الاقوامی سطح پر ٹوٹ پھوٹ کا شکار ہوگا۔ منطقی طور پر لمبے عرصے تک سماجی فاصلے سے ایک نیا رجحان پیدا ہوگا جو ضرورت کی بنیاد پر رشتے بنائے گا۔ متعدد لوگ اس وبا میں اپنے دوستوں اور عزیزوں کو گنوا کر احساس محرومی کا شکار ہوں گے، اور زندگی معمول پر آنے میں وقت لگ جائے گا۔ سماجی فاصلے اور تنہا رہنے سے سوچنے کا موقع تو ملے گا، اور یہ بھی ممکن ہے کہ اس سے نیا سوشل آرڈر وجود میں آئے، جس کے نتیجے میں مقامی اور علاقائی سطح پر صورتحال بدل جائے گی، اور ممکنہ طور پر زندگی اور باہمی رابطوں کی قدر و قیمت کا احساس بڑھ بھی سکتا ہے۔ ڈاکٹر نادر بخت کہتے ہیں کہ انسانی سطح پر بنیادی ضروریات اور جذبات یا تو ایک دوسرے کے قریب کرتے ہیں یا پھر دوری کا باعث بنتے ہیں، اس لیے عین ممکن ہے کہ سماجی دوری نئے انداز میں تعلقات استوار کرنے کی وجہ بن سکے۔ آپ اگر ہماری ان آرٹیکلز کے سلسلے میں شامل ہوں تو اپنی رائے دیجیے کہ آپ کے خیال میں کرونا وائرس کی عالمی وبا کے بعد دنیا کیسی ہوگی۔ بیجا چلانی، اردو ویو اے، واشنگٹن۔
کرونا کے بعد کی زندگی، اس بارے میں ایک رپورٹ پیش کر رہی تھی بہجت جیلانی۔
میڈیم ویو 972 کلو ہرٹز پر، یہ ہے وائس آف امریکہ واشنگٹن۔ ہماری ویب سائٹ ہے اردو voa.com۔
اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن سے ہمارا کرونا کے بارے میں یہ خصوصی پروگرام ختم ہوتا ہے۔ یاسمین جمیل کو اجازت دیجیے، خدا حافظ۔
وائس آف امریکہ واشنگٹن سے ہم آپ کے لیے پروگرام پیش کر رہے ہیں راؤنڈ ٹیبل۔ یہ پروگرام نشے مقرر ہے اور آپ پہلے بھی سن چکے ہیں۔
السلام علیکم، وائس آف امریکہ واشنگٹن کی اردو سروس سے پروگرام راؤنڈ ٹیبل یعنی مجلس مذاکرہ کے ساتھ آپ کی میزبان بہجت جیلانی حاضر خدمت ہے۔ میرے ساتھ پروڈیوسر ہیں انجم ہیرلڈ گل اور انجینئر ہیں پیٹر ہنڈلی۔ میڈیم ویو 972 کلو ہرٹز کے علاوہ آپ ہمارے یہ پروگرام آن لائن بھی سن سکتے ہیں۔ اردو voa.com پر لاگ ان کیجیے اور براہ راست ہماری نشریات سماعت فرمائیے۔ اس وقت کچھ دیر کے لیے ہمارا یہ پروگرام آپ فیس بک پر بھی دیکھ سکتے ہیں، تو ہمیں ٹیون ان کیجیے ضرور اور ہمارا ساتھ دیجیے ہمارے اس پروگرام میں۔ آج کا موضوع ابھی آپ کو بتائیں گے، اس سے پہلے کہ ہم آپ کو یہ بھی بتائیں کہ ہماری ان نشریات میں آپ حصہ بھی لے سکتے ہیں، ہمیں لکھ کر، ہمارے ساتھ بات کر کے، تاکہ آپ زیادہ سے زیادہ سوالوں کے جواب آپ کے دے سکیں۔ آج کا ہمارا جو موضوع ہے وہ صحت کے بارے میں ہے، اور آپ جانتے ہیں صحت کے ایک اہم مسئلے کے ساتھ ہے، تو ڈپریشن آج کا موضوع ہے۔ نفسیاتی، سماجی اور نفسیاتی عوامل اس کے کیا ہیں، کئی وجوہات ہو سکتی ہیں اس چیز کی۔ یہ ایک ایسا لفظ ہے جو روزمرہ زندگی میں ہم اکثر سنتے ہیں یا پھر استعمال بھی کرتے ہیں، ڈپریشن کا لفظ جو ہے، کسی دوست سے متعلق، کسی کلیگ کے بارے میں، اپنے بارے میں یا پھر کسی عزیز کے بارے میں۔ بعض اوقات ہم پر خود بھی مایوسی اور افسردگی کا دور دورہ ہوتا ہے، اور ہم سمجھتے ہیں کہ پتہ نہیں یہ وقت ایسے ہی رہے گا یا گزر بھی جائے گا، کبھی تو رہتا ہے زیادہ دن، کبھی گزر بھی جاتا ہے۔ اور اصل مسئلہ اس وقت پیدا ہوتا ہے جب یہ افسردگی اور روزمرہ زندگی کے معمول کے کاموں میں کچھ مداخلت ہونے لگتی ہے، اور ہماری دلچسپی ختم ہو جاتی ہے۔ ہم جو کام پہلے بہت شوق سے کرتے تھے ان میں ہم زیادہ دلچسپی نہیں لیتے، اور بوجھل پن محسوس ہونے لگتا ہے۔ ڈپریشن کا تعلق متعدد جذباتی اور جسمانی مسائل سے بھی ہے، اور بعض اوقات تو ہمیں پتہ بھی نہیں چلتا کہ اس وقت ہماری کیفیت ڈپریشن کے زمرے میں آتی بھی ہے یا نہیں، جس کے لیے ڈاکٹر سے مشورہ لینا بھی ضروری ہے۔ پھر متعدد معاشروں میں آج بھی کئی نوعیت کے ذہنی عارضے کو ایک سٹگما یعنی پھر آپ یہ کہیے کلنک کے طور پر دیکھا جاتا ہے، اور یہی وجہ ہے کہ بیشتر افراد چپ چاپ اس مسئلے کو یا تو سنتے رہتے، سمجھتے، خود ہی خود اس سے نمٹتے رہتے ہیں، کسی کو بتاتے نہیں ہیں، اور اس دکھ میں خود ہی مبتلا رہتے ہیں۔ آج ہمارے ساتھ ڈپریشن پر بات کرنے کے لیے ماہرین موجود ہیں، مختصر تعارف ان کا ہو جائے۔ پروفیسر ڈاکٹر فتح محمد برفات وائس چانسلر ہیں یونیورسٹی آف سندھ جامشورو سے، ڈاکٹر میاں افتخار پشاور میں افتخار سائیکیٹرک ہاسپٹل چلاتے ہیں، ان کا فلاح و بہبود کا کام بھی ہے، پالیسی سازی میں بھی مدد کرتے ہیں۔ ڈاکٹر نادر بخت ایک سوشیولوجسٹ ہیں جو مختلف یونیورسٹیوں میں سوشیولوجی شعبے کے ڈین بھی رہے ہیں، اور اب ان کا تعلق منہاج یونیورسٹی سے ہے۔ یہاں امریکہ سے ڈاکٹر عمران خواجہ جو کہ کلینکل پروفیسر ہیں یونیورسٹی آف اوکلاہوما میں، اور ان کے علاوہ اس کے علاوہ وہ ڈلس میں اپنا ذاتی پریکٹس بھی کرتے ہیں۔ تو حسب معمول ہم اپنے ماہرین سے پہلے مختصر سی رائے لیتے ہیں، اور اپنے ماہرین سے، تاکہ پھر ان پر تفصیلی بات الگ الگ کرتے چلیں گے۔ تو پہلے تو پروگرام میں آپ چاروں ماہرین کو ہم خوش آمدید کہتے ہیں، السلام علیکم جی۔ سب سے پہلے ڈاکٹر، بہت شکریہ، بہت شکریہ جی آپ سب لوگوں کے وقت کا۔ تو جیسا کہ میں نے کہا پہلے، بالکل مختصر انداز میں بتائیے گا ڈاکٹر برفات، آپ سے میرا پہلا سوال ہے، ڈپریشن کی چند نمایاں علامات کیا ہیں؟
دیکھیں، جیسے آپ نے بتایا کہ ڈپریشن میں سب سے بڑی چیز جو ہے کہ جو فرد ہے، چاہے وہ بچہ ہو، عورت ہو، مرد ہو، اس کے اپنے کام میں دلچسپی ختم ہو جاتی ہے۔ وہ روزمرہ کے معاملات میں اپنا جو ایک روٹین وقت ہے اس سے وہ ہٹ جاتا ہے، اس میں ایک اداسی کی جو ہے نا وہ کیفیت نمایاں ہوتی ہے، اس کی فیلنگس جو ہے وہ ڈاؤن ہوتی ہے، اس کو کسی بھی کام میں اس کی دلچسپی ختم ہو جاتی ہے، وہ کہیں جو ایک سکون محسوس کرتا ہے، اسی جگہ بے چینی جو آ جاتی ہے. تو اس قسم کے بہت سے علامات ہیں جس میں خاندان کو بھی پتہ چلتا ہے کہ بچہ اپنے روزمرہ زندگی سے مختلف ہوتا چلا گیا ہے. نوجوانوں میں زیادہ تر اور پھر پاکستانی نوجوانوں کے ساتھ ساتھ خواتین جو ہے ان کو
زیادہ،
جن معاشروں میں جو آپ نے دیکھا ہے کہ بات چیت کے طریقے کم ہوتے ہیں، ان کو اظہار رائے کا جو ہے نا اتنا زیادہ موقع نہیں دیا جاتا. جیسے آپ کو پتا ہے کہ یہاں اسٹگمات ہوتے ہیں، چپ ہو جائے یا تو یہ یقیناً بہت بڑی علامت ہے.
جی پہلے چھوٹا چھوٹا جواب، اس کے بعد ہم آگے جا کے تفصیل سے بات بھی کریں گے. تو اب ہم جی ڈاکٹر افتخار سے بات کرتے ہیں. ڈاکٹر صاحب یہ فرمائیے گا بالکل مختصراً، کیسے معلوم ہوتا ہے کہ اب ڈاکٹر کے پاس جانے کی ضرورت ہے، کس وقت جانا چاہیے؟
This is VOA News via